अस्सलाम वालेकुम, मेरा नाम फुरकान कुरैशी है और आज से आप जो भी सुनने वाले हैं ये एक सच्ची कहानी है, आपकी, मेरी और हम सब की ज़िंदगी की कहानी, एक हैरत अंगेज़ माजी, हाल और एक हैरत अंगेज़ मुस्तकबिल की कहानी। ये कहानी तब से शुरू होती है जब कुछ भी ना था और इसका इख्तिताम वहाँ पर होगा जब कुछ भी ना रहेगा। आसमान से लेकर ज़मीन तक जो कुछ भी इनके दरमियान है, सितारे, सैारे, सूरज, वक्त और वह तमाम तख्लीकात जिसे हम अपनी महदूद ज़ुबान में कायनात कहते हैं। आज हमारा एक सफ़र शुरू होने वाला है, इस कायनात की खोज का सफ़र। इसे किसने बनाया, इसमें क्या कुछ छुपा हुआ है और हमारी छोटी सी ज़मीन जिसे हम दुनिया कहते हैं इसमें क्या कुछ हो चुका है और क्या कुछ होने वाला है, ये सब जानने का सफ़र। और हमारे सफ़र का आगाज़ होता है आज से 14 अरब साल पहले। लेकिन 14 अरब साल ही क्यों? क्या कभी आपने रात के आसमान में 7 तारों का यह झुरमट देखा है? मैं छोटा सा था तो मेरी अम्मी ने मुझे इसके मुतल्लिक बताया था। इसे उर्सा मेजर कहते हैं या फिर अरबी या उर्दू में तुब्बे अकबर। पाकिस्तान में यह झुरमट रात के आसमान में तकरीबन हर रोज नजर आता है और अगर आपकी आंखें दुनिया की सबसे ताकतवर दूरबीन की तरह होती तो आपको इस दरमियान वाले सितारे के बिल्कुल ऊपर एक छोटा सा सुर्ख धब्बा नजर आता। यह GNZ-11 यानी कि आज तक की सबसे दूर की कहकशां। करोड़ों सितारे एक मामूली से सुर्ख धब्बे की शक्ल में और हमसे इतना दूर कि इसकी रोशनी, जिससे तेज़ रफ्तार इस कायनात की कोई और शय नहीं है, हम तक पहुंचने में 14 अरब साल ले लेती है। इस छोटे से बेनाम हिस्से में देखने से हमें इतना तो पता चल ही जाता है कि हम अपने सफ़र में कम से कम इतना दूर तो जा ही सकेंगे। लेकिन 14 अरब सालों का 99.9985% हिस्सा तो इंसान से पहले ही गुजर चुका है। हम इंसान तो बिल्कुल आखिरी चंद सेकंड्स में आए हैं, तो फिर हम कैसे इस कायनात की पैदाइश को देख पाएंगे? ये जानने के लिए आप अपने आप को वक्त की कैद से आज़ाद कर दें और चलें मेरे साथ। हम उन तमाम उलूम को एक्सप्लोर करेंगे कि जो आज से हमें इस कायनात की एक सच्ची कहानी सुनाने वाले हैं। हमारे इर्द गिर्द एक इल्म बहुत आम है जिसे साइंस कहते हैं। इस साइंस की एक ब्रांच है कॉस्मोगनी यानी कायनात की पैदाइश की स्टडी, जिसके ज़रिए 1964 में एक दरियाफ्त हुई थी। ये दरियाफ्त इतनी बड़ी थी कि इसे करने वाले दोनों साइंसदानों आर्मो पेंजियस और रॉबर्ट विल्सन, इन दोनों को नोबेल प्राइज़ मिला था। इन दोनों ने खला में एक तरह का रेडिएशन ढूंढा था, दरियाफ्त किया था। लेकिन अजीब बात यह है कि रेडिएशन ना ही किसी सितारे से आ रहा था, ना ही किसी सैारे से और ना ही किसी दूसरी कहकशां से, ये बस खला में हर तरफ बिखरी हुई एक एनर्जी की तरह था। ये लोग कायनात में जहाँ कहीं भी नज़र डालते इन्हें ये एनर्जी महसूस होती, दिखाई देती। यूँ लगता था कि किसी ज़माने में एक बहुत बड़े धमाके की वजह से पैदा होकर हर तरफ फैल गई हो, जैसा कि किसी अजीम, किसी ज़ोरदार धमाके की एक गूंज होती है जो आज तक सुनाई दे रही है। लिहाजा उन्होंने इसे कॉस्मिक माइक्रोवेव बैकग्राउंड का नाम दिया। आज दुनिया इस धमाके को बिग बैंग के नाम से जानती है कि आसमान, ज़मीन और इसके दरमियान मौजूद सब कुछ पहले एक ही था और फिर पूरी कुव्वत से होने वाले एक धमाके के बाद अलहदा हुआ और इस धमाके का नाम बिग बैंग। लेकिन इस दरियाफ्त ने एक बहुत बड़ा मसला खड़ा कर दिया। इस मसले का नाम होराइजन प्रॉब्लम है, यानी कि आसमान में हमें किसी जगह ये एनर्जी 46 बिलियन लाइट ईयर्स के फासले पर फैली हुई नज़र आती है और किसी जगह सिर्फ 3 लाख साल के फासले पर। अब इस मसले का एक ही जवाब हो सकता है कि कायनात में रोशनी मुख्तलिफ जगहों पर मुख्तलिफ रफ्तार से सफ़र कर रही है, जो कि नामुमकिन है, और हमारे इल्म के मुताबिक तो ये कुदरत के कवानीन की खिलाफ वर्जी भी है। रोशनी की तो एक ही रफ्तार होती है, 3 लाख किलोमीटर फी सेकंड। लेकिन इसके अलावा कोई और एक्सप्लेनेशन थी भी नहीं। और अगर ये बात सच है कि कुछ जगहों पर रोशनी की रफ्तार मुख्तलिफ है, तो हमें इसके साथ साथ ये भी मानना पड़ेगा कि इन जगहों पर वक्त गुजरने की रफ्तार भी बाकी जगहों से मुख्तलिफ ही होगी। अब इस मुकाम पर पहुंचकर हमें एक एहसास होने लगता है कि शायद साइंस भी हमें सिर्फ एक हद तक ही इल्म दे सकती है, اور اس میں سائنس کا قصور ہے بھی نہیں، کیونکہ ہمیں سائنس کی اس شکل سے متعارف ہوئے ابھی صرف چند سو سال ہی گزرے ہیں، لہٰذا ہمیں ایک اور علم کی طرف توجہ کرنی پڑتی ہے، ان چند سو سالوں سے پہلے کے لوگوں کا علم کہ وہ کیا کچھ جانتے تھے، اور ان کا علم جاننے کے لیے ہمیں تاریخ میں جانا پڑے گا، ایک بہت بہت پرانی تاریخ۔ آج سے کوئی 173 سال پہلے کی بات ہے، 1849 میں عراق کے شہر نینوا میں ایک آرکیولوجسٹ آسٹن ہینری کو کھدائی کے دوران مٹی کی چند تختیاں ملی تھیں، یعنی کہ مٹی سے بنی وہ ٹیبلٹس جن پر قدیم زمانے میں لکھائی کی جاتی تھی۔ آسٹن ہینری نے ان ٹیبلٹس کو اینوما ایلیس کا نام دیا۔ یہ بیسیکلی سات تختیوں پر لکھی ایک داستان تھی جس میں آج سے 3500 سال پہلے کے لوگ اس کائنات کی تخلیق کے حوالے سے آپس میں گفتگو کر رہے تھے، اور وہ کہتے ہیں کہ جب اونچے آسمان کا نام نہ تھا، جب نیچے کوئی زمین نہ تھی، جب صرف پانی تھا، نہ کوئی جھاڑی تھی، نہ کوئی جھونپڑی تھی، اور نہ ہی کوئی دلدل تھی، جب کوئی نفس نہ تھا اور نہ ہی کوئی قسمت لکھی گئی تھی، تب اس میں خدا کا حکم آیا۔ Now it's something very interesting، یہ بڑی دلچسپ بات ہے، اور اگر ہم اس پوری عبارت کو پڑھیں تو ان 1000 لائنز میں کسی بھی چیز کی تخلیق سے پہلے پانی کے ہونے کا ذکر ملتا ہے کہ بس پانی تھا، اور اس کے علاوہ ایک ہمیشہ رہنے والے باغ کا ذکر، اور سب سے آخر میں انسان اور اس کی روح کا ذکر ملتا ہے جو آسمان سے آئی تھی۔ لیکن اس عبارت کی سب سے دلچسپ بات اس کے یونانی ترجمے کا ایک لفظ لوگوس ہے، یعنی ایک کہی ہوئی بات۔ آسان الفاظ میں اس جگہ لکھا ہوا ہے کہ جب خدا نے تخلیق کرنی چاہی تو ایک بات کہی، لیکن کیا بات کہی اس معاملے میں یہ تختیاں خاموش ہیں۔ تو چلیں ایک اور قدیم تہذیب کی طرف چلتے ہیں جو ان سے بھی پہلے کے تھے، 5000 سال پرانی تہذیب سمرہ کے لوگ۔ سمرہ بھی موجودہ عراق ہی کا ایک علاقہ تھا، اور انہوں نے بھی اپنی مٹی کی تختیوں میں لکھا ہے کہ نمو نامی ایک قوت تھی جو ہمیشہ سے موجود تھی۔ نمو نے پانی کے ایک بہت بڑے ذخیرے سے زمین اور آسمان بنائے، اور آپ یہ مت سمجھے گا کہ سمرہ یعنی سومیرینز کوئی چھوٹی تہذیب تھی، سمرہ تاریخ کی سب سے پرانی تہذیب ہے، اور آج کی دنیا میں موجود چیزوں میں سے کم 100 ایجادات سمرہ ہی کے لوگوں نے کی تھی۔ مثلا سب سے پہلی لکھائی رائٹنگ سومیرینز ہی نے کی تھی، سب سے پہلی گھڑی، سب سے پہلا آبپاشی کا نظام، یہاں تک کہ جیومیٹری کا بھی سب سے پہلا استعمال سمرہ ہی میں ہوا تھا۔ چلیں مان لیتے ہیں کہ صرف دو ہی تہذیبیں کافی نہیں ہیں، اس لیے ہم تھوڑی سی کھوج مزید بھی لگاتے ہیں۔ 3000 سال پرانا مصر، کہ جو اپنے دور کی ایک سپر پاور تھا، وہ لوگ بھی اپنے اہراموں میں لکھی ہوئی عبارت میں بتاتے ہیں کہ نون نامی ایک طاقت نے پانی کے ایک بہت بڑے طوفانی سمندر سے زمین اور آسمان بنائے، ایک ایسا سمندر جو بالکل اندھیرے میں تھا۔ اگر 2300 سال پرانی یونانی تہذیب کی بات کریں تو وہ بھی پانی کے ایک کالے سمندر اوکیانوس سے زمین اور آسمان کی تخلیق کے کانسیپٹ کی بات کرتے ہیں۔ لیکن آپ یہ بھی سوچ سکتے ہیں کہ یہ تہذیبیں تو بالکل ایک دوسرے کے پاس پاس تھیں، ان میں زیادہ فاصلے بھی نہیں تھے، ان میں زیادہ زمانے بھی نہیں گزرے تھے، تو ہو سکتا ہے کہ ان تہذیبوں نے ایک دوسرے سے ہی یہ کانسیپٹ سیکھے ہوں۔ اس لیے میں آپ کو ان سب سے بہت دور واقعہ چند دوسری تہذیبوں کی تاریخ میں لے کر چلتا ہوں۔ آسٹریلیا کے ایبوریجنل لوگ، ان ایبوریجنلز کے مطابق تمام روحوں کی مالک ایک بہت بڑی طاقت تھی جس کے علاوہ کوئی بھی موجود نہیں تھا، اس نے روشنی بنائی اور زمین کو زندگی دی۔ اب ان ایبوریجنلز سے دور چائنا کی داوسٹ مائتھولوجی، وہ لوگ بھی ایک ایسے خدا کا ذکر کرتے ہیں کہ جس نے بڑے پانیوں کو علیحدہ کیا، جس نے پہاڑوں کو ان کی جگہ رکھا، اور یہ سب کچھ اس نے اپنے علم اور کہے ہوئے الفاظ سے کیا۔ چائنا کے بعد کوریا کی چیون جی وانگ مائتھولوجی، وہاں پہ بھی زمین اور آسمان کسی زمانے میں ایک ہی ہونے کا کانسیپٹ ملتا ہے۔ تو پھر صرف دو بڑے اعظم بچنے ہیں، تو چلے میں آپ کو ان کے کلچرز بھی دکھا دیتا ہوں۔ پہلے ویسٹ افریقہ کی مانڈے اور سینٹرل افریقہ کی یوروبا مائتھولوجی، یہ دونوں مائتھولوجیز ایک بہت بڑی قوت کی موجودگی کا ذکر کرتی ہیں کہ جو بالکل تن تنہا تھی، اور پھر اس نے پانی سے تخلیق کی۔ दूसरा बड़े आजम अमेरिका का, जहाँ एक बहुत पुराना कबीला है चिरोकी कबाइल का, जो कि रेड इंडियंस का एक कबीला था, बेसिकली एक ट्राइब था। और समुंदर के बीचों बीच वाकया हवाई के जजायर, जिनका बाकी दुनिया से तकरीबन कोई लेना देना नहीं है, कोई ताल्लुक नहीं था, वहाँ पर भी यही कॉन्सेप्ट मिलते हैं कि ज़मीन और आसमान पानी से वजूद में आए और 7 दिन तक सब कुछ बनता रहा, और आखिर में यूरोप का मुल्क फिनलैंड, जहाँ आज भी वाइनमाइनन की दास्तान जिंदा है कि कैसे उसने पानी से तख्लीक की थी। अब आप समझ गए होंगे कि मैं आपको हजारों सालों और हजारों मीलों दूर की तहजीबों और कल्चर के बारे में बता रहा हूँ, और इनकी स्टडी मेरे लिए बड़ी दिलचस्प थी। लेकिन इन माइथोलॉजीज में साथ साथ एक और मसला भी आ रहा था कि इनकी कुछ बातें बड़ी मजका खेज थी। मसलन फॉर एग्जाम्पल, अफ्रीकन कल्चर में ज़मीन के तख्लीक होने के बाद सोने की जंजीरों में जकड़ दिए जाने की कहानी आने लग जाती है, या फिर फिनलैंड में, जहाँ की माइथोलॉजी में कौवा आ जाता है जो ज़मीन और आसमान बनाने में वाइनमाइनन की मदद करता है। अब मैं और आप, हम सब इतना तो जानते ही हैं कि ना ही ये ज़मीन किसी जंजीर से जकड़ी हुई है, और ना ही ये आसमान और ज़मीन बनाना किसी कौवे के बस की बात थी। इसलिए मैंने इन तमाम किस्म की मजहका खेज बातों को फिल्टर कर दिया और इन सब बातों को निकाल कर इन कल्चर्स को स्टडी किया, और देखा कि अगर सिर्फ इस बात को स्टडी किया जाए जो इन तमाम तहजीब और कल्चर्स में मुश्तरक है, तो इनमें हर्फ बहर्फ एक ही जैसा वाकया सुनने को मिलता है कि एक बहुत अजीम कुव्वत जिसे खुदा कहते हैं, वो तन तनहा था और इसके अलावा कोई नहीं था, इसी ने पानी से तख्लीक की, और ये सब कुछ 6 या 7 दिनों में हुआ। अब इस मुकाम पर पहुँच कर यूँ लगने लगता है कि जैसे दुनिया के तमाम कोनों में एक ही पैगाम भेजा गया था। हाँ, पैगाम लाने वाले मुख्तलिफ थे और वो मुख्तलिफ वक्तों में आए, लेकिन पैगाम भेजने वाला एक ही था। और एक बात बहुत अच्छे से वाज़े हो जाती है कि एक इल्म और भी है जिसका दायरा साइंस से कहीं ज़्यादा वसी है, और जिस इल्म पर दुनिया के 85% लोग किसी न किसी सूरत, किसी न किसी शक्ल में यकीन रखते हैं, और वो इल्म है मज़हब। लेकिन यहाँ पे एक सवाल पैदा होता है कि आखिर कौन सा मज़हब? इस वक्त तो दुनिया में 3,000 मुख्तलिफ मज़ाहिब मौजूद हैं, और सभी के मानने वाले अपने मज़हब को ही सच्चा मानते हैं। तो चलें चंद बड़े मज़ाहिब और पुराने फ़लसफ़ों को देखते हैं कि वो क्या कहते हैं। यहूदियत बिलाशुबा बहुत पुराने मज़ाहिब में से एक है। इनके मुताबिक कायनात बनाई तो खुदा ने ही थी, लेकिन ये ज़मीन एक चपटी ज़मीन है कि जो पानी के ऊपर कायम है, और ऊपर आसमान में जन्नत और ज़मीन के नीचे जहन्नम है। फिर ईसाइत इस वक्त दुनिया का सबसे बड़ा मज़हब है, और वो लोग भी यही कहते हैं कि कायनात का बनाने वाला तो एक खुदा ही है। लेकिन इनके नज़दीक तमाम सूरज, चांद, सितारे इस ज़मीन के गिर्द घूम रहे हैं, और ये सारी तख्लीक सिर्फ और सिर्फ 6,500 साल पहले हुई थी। और इस सब के अलावा ईसाइत में 7वें दिन खुदा ने आराम किया। फिर यूनानी फ़लसफ़ा बिलाशुबा 2,500 साल पुराने इस फ़लसफे का असर आज भी आपको नज़र आएगा। ग्रीक्स भी खुदा की तख्लीक को ही मानते थे, वो यही कहते थे कि ये कायनात खुदा ने ही बनाई है, लेकिन वो ये भी कहते थे कि एंड्रोमेडा नामी एक देवी आसमान पर उड़ती चली जा रही थी, और जहाँ जहाँ वो दूध गिरा दी जा रही थी, वहाँ वहाँ एक दूधिया सा रास्ता बनता चला जा रहा था। एंड लेट मी टेल यू समथिंग वेरी इंटरेस्टिंग, कि आज भी इस दूधिया रास्ते की मुनासिबत से हमारी अपनी कहकशां का नाम मिल्की वे है, कि जो यूनानियों ने रखा था। फिर इसके अलावा हिंदुइज्म, बुद्ध मत, जैनिज्म जो हैं तो पुराने मज़ाहिब, लेकिन कहते हैं कि कायनात का ना तो कोई आगाज़ है और ना ही इसका कोई इख्तिताम है, ये हमेशा से थी और हमेशा ही रहेगी। लेकिन इस मुकाम पर ज़रा ठहरें और एक एक करके इन तमाम मज़ाहिब पर गौर करें कि अगर यहूदी मज़हब सच कहता है, तो फिर एक ही वक्त में जापान में दिन और अमेरिका में रात क्यों होती है? चपटी ज़मीन या फ्लैट अर्थ पे तो दुनिया के हर मुल्क में दिन या रात एक वक्त में एक ही जैसे होने चाहिए थे। और फिर ये भी बात है कि इस वक्त हमारे 4,550 सैटेलाइट्स पूरी दुनिया के गिर्द घूम रहे हैं, कि जो इस बात का सबूत है कि ये दुनिया एक चपटी ज़मीन नहीं है। फिर अगर ईसाइत सच कह रही है कि ये सब कुछ सिर्फ 6 या 6,500 साल पहले हुआ था, तो GNZ-11 की रोशनी तो हम तक पहुँचनी ही नहीं चाहिए थी, ये नामुमकिन होता। लेकिन इस सबसे ज़्यादा अहम बात यह कि जो खुदा इस कदर वसी और रीस कायनात का खालिक है, वो भला ये सब कुछ बनाने के बाद थक क्यों गया? इसे तो सबसे ताकतवर, सबसे ऑलमाइटी होना चाहिए था। اور پھر اس عیسائیت کی مقدس کتاب یعنی بائبل کے 50 ورژنز ہیں، تو پھر آخر کون سا ورژنز واقعی سچا ہے، ہم کون سا ورژن درست مانیں؟ اسی طرح اگر یونانی یعنی گریکس ٹھیک تھے تو پھر ملکی وے کے علاوہ ان دوسری کہکشاؤں کے اوپر یہ دودھ کس نے گرا دیا کہ جو در حقیقت کوئی دودھ نہیں ہے بلکہ ستاروں دار ستاروں کی جھرمٹ ہے؟ اور اگر ہندوازم، جینزم اور بدھ مت سچے ہیں کہ یہ سب کچھ شروع سے تھا اور ہمیشہ ایسا ہی رہے گا، تو پھر کائنات کی تمام کہکشائیں ایک دوسرے سے دور کیوں جا رہی ہیں، اور وہ بھی اتنی تیزی سے کہ صرف ہماری اپنی ملکی وے ہی 21 لاکھ کلومیٹر پر آور کی اسپیڈ سے سفر کر رہی ہے؟ اور ہم سب جانتے ہیں کہ ہر سفر کرنے والی چیز کا ایک آغاز ہوتا ہے اور ایک اختتام ہوتا ہے۔ اب یہاں پہنچ کر یوں محسوس ہو رہا ہے کہ جیسے ان تمام مذاہب کا بھی علم محدود ہے۔ ہاں ان میں پیغام ایک ہی آیا تھا، لیکن وقت کے ساتھ ساتھ ان میں بہت کچھ بدل گیا۔ البتہ ایک مذہب کے متعلق میں نے ابھی آپ کو نہیں بتایا، اور یہ وہ واحد مذہب ہے جس نے اپنی سچائی کا دعویٰ کیا ہے کہ اس میں کوئی جھوٹ نہیں ہے۔ آج سے تقریباً 1400 سال پہلے عرب میں ایک مذہب سامنے آیا جسے اسلام کہتے ہیں۔ چند ہی سالوں میں یہ مذہب پورے عرب میں پھیل گیا اور پھر دیکھتے ہی دیکھتے باقی دنیا میں بھی، اور آج عیسائیت کے بعد اسلام دنیا کا دوسرا بڑا مذہب ہے۔ اب اسلام میں بھی تخلیق کے حوالے سے ایک ایسا ہی واقعہ ملتا ہے، مثلاً سورہ ہود، کہ وہ اللہ ہے جس نے آسمانوں اور زمین کو 6 دن میں تخلیق کیا اور اس کا عرش پانی پر تھا۔ لگتا ہے کہ قرآن پاک میں بھی یہ پیغام اسی پیغام بھیجنے والے کی طرف سے ہی آیا تھا، لیکن ایک چیز ہے کہ جو قرآن کو ان باقی تمام کلچرز اور باقی تمام مذاہب یا کتابوں سے ممتاز کرتی ہے، اور وہ اس کا ایک ایسا دعویٰ ہے جو کسی اور نے نہیں کیا، وہ دعویٰ جو ایکچولی اس کتاب کے بالکل شروع میں ہی ہے، سورہ بقرہ، کہ یہ وہ کتاب ہے جس میں کوئی شک نہیں ہے۔ اب یہ کافی بڑا دعویٰ ہے، اور ہم جیسے وہ لوگ جو اس کائنات کو کھوجنے کے لمبے سفر پر نکلے ہیں، ان کی نظر سے اس دعوے کا بغیر دیکھے گزر جانا ممکن نہیں تھا۔ اور یہ وہ واحد کتاب بھی ہے کہ جس کا پوری دنیا میں کوئی دوسرا ورژن نہیں ہے، ایک کتاب، ایک ورژن اور ایک دعویٰ۔ یہ وہ دعویٰ ہے کہ جو نہ کبھی کاسموگنی نے کیا ہے، نہ ہی تاریخ کی کسی ٹیبلٹ نے، اور نہ ہی کسی کلچر نے، اور نہ ہی کسی مذہب نے۔ لہٰذا اس کتاب کو متعارف کروانے والے شخص یعنی کہ نبی محمد بن عبداللہ صلی اللہ علیہ وسلم کا بھی تخلیق کے حوالے سے نظریہ سنتے ہیں، کہ جو ان کی احادیث کی کلیکشن کی کتاب سنن ابن ماجہ میں لکھا ہوا ہے۔ ابو رزین بن عامر عقیلی رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ علیہ وسلم سے پوچھا کہ یا رسول اللہ، تخلیق سے پہلے ہمارا رب کہاں تھا؟ اس پر آپ صلی اللہ علیہ وسلم نے جواب دیا کہ وہ لامکان میں تھا کہ جس کے اوپر اور نیچے کچھ بھی نہیں تھا، اور پھر اس نے اپنا عرش پانی پر تخلیق فرمایا۔ اب دیکھنے میں تو لگتا ہے کہ اسلام سے ملے سورسز تو بڑی مدلل اور ایڈوانس سٹیج کی باتیں کر رہے ہیں، کیونکہ یہ حقیقت کے عین مطابق ہے۔ ان میں ٹائم اینڈ سپیس کا بھی کانسیپٹ ہے، اس میں لامکان کا بھی کانسیپٹ ہے۔ لہٰذا اس پوائنٹ سے آگے ہم اس مذہب کی باقی تعلیمات سے بھی یہ رہنمائی لے کر دیکھیں گے کہ یہ ہمیں کہاں تک لے کر جائے گا، اور اس رہنمائی میں ہمارے دو بنیادی سورسز ہوں گے اسلام کی مقدس کتاب یعنی قرآن کریم، اور عرب کی وہ ہستی جن پر یہ قرآن نازل ہوا تھا، یعنی پیغام لانے والوں میں سے آخری پیغمبر حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم۔ کائنات کی تخلیق کے اعتبار سے تمام مذاہب میں قرآن کا وہ دعویٰ جسے چیلنج کرنا بہت مشکل ہے۔ انفیکٹ سورہ انبیاء میں ہے کہ کیا کافر نہیں دیکھتے کہ زمین اور آسمان آپس میں ملے ہوئے تھے، پھر ہم نے انہیں علیحدہ کیا اور ہر زندہ چیز کو ہم نے پانی سے پیدا کیا۔ اب یہ بات ہے تو بالکل سچ، کیونکہ یقیناً جب زمین اور آسمان ایک دوسرے سے علیحدہ ہوئے ہوں گے تو ایک شدید ترین فورس کا دھماکہ ہوا ہوگا، وہی دھماکہ جس کی گونج آج بھی باقی ہے، وہی گونج جسے ہم کازمک مائکرو ویو بیک گراؤنڈ کہتے ہیں۔ اور یہ دھماکہ کہکشاؤں کے تیزی کے ساتھ ایک دوسرے سے دور جانے کو بھی ایکسپلین کرتا ہے، کیونکہ اٹس سم تھنگ ویری کامن، بڑی بنیادی سی بات ہے کہ اگر آپ کہکشاؤں کے ایک دوسرے سے دور جانے کو ریورس کر کے دیکھیں، اسے ریوائنڈ کر کے دیکھیں، تو یہ لازم ہے کہ کسی زمانے میں آپ اسے ایک جگہ ملا ہوا ہی پائیں گے۔ اب یہ ہے تو بڑے دلچسپ انکشفات، لیکن ہمیں تھوڑی سی رہنمائی مزید بھی چاہیے، اس لیے ہم اس کتاب کو مزید پڑھتے ہیں۔ قرآن پاک میں کم سے کم پانچ جگہ مثلاً سورہ ہود، سورہ فرقان، سورہ سجدہ، سورہ کاف اور سورہ حدید میں یہ بتایا گیا ہے کہ زمین اور آسمان کو ہم نے 6 دن میں پیدا کیا ہے۔ تو یہ کون سے دن تھے؟ کیا یہ ہمارے 24 گھنٹوں والے دن تھے؟ بلکہ عیسائیت کے فلسفے پر تو ہمارا یہ بھی ایک اعتراض تھا کہ 6 دنوں کی تخلیق کو مانتے ہوئے ہمیں GNZ 11 نظر ہی نہیں آنی چاہیے تھی، اور عیسائیوں کی کتاب یعنی بائبل میں اس کی کوئی ایکسپلینیشن ہے بھی نہیں۔ اب یہاں پہ آپ کو وہ ہورائزن پرابلم یاد ہے جس کا میں نے شروع میں ذکر کیا تھا کہ یوں لگتا ہے کہ کائنات میں وقت مختلف جگہوں پر مختلف رفتار سے چل رہا ہے۔ لیکن آئی بلیو کہ یہاں سائنس سے غلطی ہوئی ہے، یعنی اس بات کو ایک پرابلم کے بجائے ایک ریویلیشن کا نام دینا چاہیے تھا، ایک انکشاف کا نام دینا چاہیے تھا، کیونکہ قرآن پاک میں وقت کا کانسیپٹ بڑا واضح ہے کہ جو عیسائیت میں نہیں ہے۔ سورہ حج اور سورہ معارج میں تو وقت کا کانسیپٹ بڑی وضاحت کے ساتھ بدلنے کی فطرت رکھتا ہوا نظر آتا ہے۔ فار ایگزامپل سورہ حج، کہ تمہارے رب کے نزدیک ایک دن تمہارے 1000 سال کے برابر ہے، یا پھر سورہ معارج کے فرشتے اور روح ایک ایسے دن میں اس کی طرف چڑھتے ہیں جس کی مقدار 50,000 سال ہے۔ اب کہیں ایک دن 1000 سال کا اور کہیں ایک دن 50,000 سال کا، یہ تو بڑی ایڈوانس لیول کی کتاب ہے جو وقت کے کانسیپٹ کو اتنی وضاحت کے ساتھ بتا رہی ہے، ورنہ باقی کسی مذہب میں وقت کی اس طرح سے کوئی تشریح نہیں ملتی۔ تو پھر تو ہمیں کائنات کی تخلیق کے حوالے سے قرآن پاک سے مزید رہنمائی لینی چاہیے۔ سورہ انعام کی بالکل پہلی آیت ہے کہ تمام تعریفیں اس اللہ کے لیے ہیں کہ جس نے آسمانوں اور زمین کو بنایا اور اندھیروں اور نور کو بنایا۔ Now it's something very incredible، یہ بڑی ایک حیرت انگیز قسم کی آیت ہے، کیونکہ اگر آپ دیکھیں تو اس میں 1 سے زیادہ آسمان بنے اور اندھیرے کا بھی بننے کا ذکر ہے۔ یہ اندھیرا کیسے بنتا ہے؟ عام الفاظ میں تو اندھیرا روشنی کے نہ ہونے کا نام ہے، دی ایبسنس آف لائٹ از کالڈ دی ڈارکنیس۔ اور پھر آسمانوں اور زمین بنانے کے لیے خلق کا لفظ، اور اندھیروں اور نور بنانے کے لیے جال کا لفظ، ایسا کیوں؟ اور شاید سب سے اہم سوال کہ یہ سب بنانے والی ہستی اللہ کون ہے؟ ایک ایک کر کے ان سب چیزوں کو دیکھتے ہیں، لیکن سب سے پہلے اندھیرے کا معمہ، کہ 17ویں صدی میں ایک جرمن ایسٹرونومر تھا ہائنریخ آلبر، ہی ریزڈ اے کوسچن، اس نے ایک سوال کھڑا کیا جسے آج ہم آلبرز پیراڈاکس کہتے ہیں۔ اس نے کہا کہ اگر تو یہ کائنات لامحدود ہے اور یہ ہر طرف ایک جیسی پھیلی ہوئی بھی ہے، تو جب ہم رات کو آسمان میں دیکھیں تو ٹیکنیکلی ہم جہاں کہیں بھی دیکھیں ہماری نظر کسی نہ کسی ایک ستارے پر ہی رکنی چاہیے تھی، اور رات کا آسمان اس موجودہ آسمان سے کہیں زیادہ روشن بھی ہونا چاہیے تھا، لیکن ایسا نہیں ہے۔ یوں لگتا ہے کہ جیسے کوئی چیز ان روشنیوں کو ڈھانپے ہوئے ہے، چھپائے ہوئے ہے، جیسے رات کے اندھیرے جیسی کوئی سیاہ چیز۔ آج 300 سال ہو گئے ہیں لیکن آلبر کے اس سوال کا کوئی تسلی بخش جواب سامنے نہیں آیا، البتہ مجھے اس کا جواب سورہ شمس میں ملتا ہوا فیل ہوتا ہے کہ قسم ہے رات کی کہ جب اسے ڈھانپ لے۔ یہ تو بڑی ایڈوانس لیول کی کتاب ہے، اور دل میں مزید خواہش پیدا ہوتی ہے کہ تخلیق کے راز جاننے کے لیے اس کتاب کو مزید ایکسپلور کیا جائے، اور اگلا مرحلہ ہے آسمان کو سمجھنے کا، کیونکہ بالآخر انسان کا آسمان سے بڑا ہی گہرا، ایک بڑا ہی پرانا تعلق ہے۔ ہم صدیوں سے آسمان کی طرف دیکھتے چلے آئے ہیں، یہاں تک کہ ہم نے آسمان کی طرف دیکھنے والوں کے نام بھی رکھ دیے ہیں، کہ جسے آسمان اور اس کے بادل پسند ہوں اسے ہم نے نیفوفائل کا نام دے دیا، جسے آسمان کی گرج پسند ہو اسے ہم نے سیرونوفائل کہنے لگ دیا، جسے اس آسمان سے آنے والی بارش پسند ہو اسے پلوویوفائل بول دیا، جسے رات کا آسمان اور اس کے ستارے بہت پسند ہوں اسے ہم ایسٹروفائل کہنے لگ گئے، اور جو آسمان اور اس کے چاند سے محبت کرے اسے ہم نے سیلونوفائل کا ٹائٹل دے دیا۔ بٹ دا کوسچن از کہ یہ آسمان آخر ہے کیا؟ اب آپ کو مزید بتانے سے پہلے میں آپ کے سامنے اپنا ایک چھوٹا سا تجربہ رکھنا چاہتا ہوں۔ آئی وانٹ ٹو شیئر سم تھنگ ود یو، یہ چیپٹر لکھنے سے پہلے میں نے تقریباً 20 لوگوں سے سوال کیا تھا کہ آپ کے خیال میں آسمان کسے کہتے ہیں؟ کسی نے جواب دیا کہ اوپر جو نیلا رنگ نظر آتا ہے اسے آسمان کہتے ہیں، کسی نے کہا کہ بہت دور اوپر جا کر ایک سفید سی چادر ہوگی اسے آسمان کہتے ہیں، کوئی کہتا ہے کہ باطلوں کو آسمان کہتے ہیں، الغرض کے بڑے دلچسپ جوابات سننے کو ملتے ہیں. تو چلے سرسری طور پہ سائنس کے مطابق دیکھتے ہیں کہ آسمان کیا ہے. اب یہ نیلا رنگ تو صرف ہماری فضا ہے، اور یہ نیلا اس لیے ہے کیونکہ جب سورج کی 7 رنگوں پر مشتمل روشنی ہماری فضا میں داخل ہوتی ہے تو فضا میں موجود گیسز کی وجہ سے نیلا رنگ باقی روشنی سے علیحدہ ہو کر ہر طرف پھیل جاتا ہے، کیونکہ نیلے رنگ کی طول موج، اس کی ویو لینتھ سب سے کم ہوتی ہے. اور شام کے وقت یہ نیلا ہٹ غائب ہو کر سرخی اس لیے پھیل جاتی ہے کیونکہ تب سورج افق کے قریب تر ہوتا ہے، اور سورج اور ہماری آنکھوں کے درمیان موجود فضا یہ 38% زیادہ گاڑھی ہو جاتی ہے. اٹس 38% ڈینسر دین دا ایٹموسفیئر آف ان دی اسکائی. لیکن یہ فضا کی تہہ اوپر کہاں تک جاتی ہے؟ سائنس اس کا جواب دیتی ہے. انفیکٹ 6.5 میل اوپر تک آپ کو اسی فضا کی تہہ ملے گی. اسے ٹروپوسفیئر کہتے ہیں. ہماری دنیا کا سارا موسم اسی فضا کے اندر پیدا ہوتا ہے، بادل، بارش، طوفان، بلکہ ہم خود بھی اس تہہ میں ہی رہتے ہیں، بلکہ دور دور تک نظر آنے والے بادل بھی اسی 6.5 میل کی تہہ میں پیدا ہوتے ہیں. لیکن پھر اس سے اوپر کیا ہے؟ اس سے اوپر آپ کو 31 مائل تھک ایک اور لیئر ملے گی جسے اسٹریٹوسفیئر کہتے ہیں. 31 میل موٹی ایک تہہ. یقیناً آپ نے بدنام زمانہ اوزون کی تہہ کے بارے میں بھی سنا ہوگا کہ جو سورج کی خطرناک شعاؤں سے زمین کا تحفظ کرتی ہے. اوزون لیئر وہ بھی اسی تہہ میں پائی جاتی ہے، بلکہ اس تہہ کے نچلے حصے میں بہت ساری کمرشل فلائٹس اور اس کے درمیانے حصے میں کچھ جاسوسی جہاز بھی سفر کرتے ہیں، سم اسپائی جیٹس. لیکن پھر اس سے اوپر کیا ہے؟ اس سے اوپر 53 مائلز تھک 53 میل موٹی ایک اور تہہ کہ جسے میزوسفیئر کہتے ہیں. یہاں پر انسان کے لیے تو زندگی ناممکن ہے، کیونکہ ایک تو یہاں پر ٹمپریچر -90°C تک گر جاتا ہے، اور دوسرا یہاں پر ہوا نہ ہونے کے برابر ہے. اور بیسکلی یہی ہوتا ہے جس میں داخل ہوتے ہی شہاب ثاقب دی میٹیورائڈس جلنا شروع ہو جاتے ہیں، کہ جن کی پورا اسراریت کے بارے میں آپ کو 10th chapter میں بتاؤں گا. لیکن پھر اس سے اوپر کیا ہے؟ اس سے اوپر مزید ایک 300 میل موٹی تہہ ہے جسے تھرموسفیئر کہتے ہیں، 300 مائلز تھک لیئر. یہ ہوتا ہے جہاں ہمارے زیادہ تر سیٹلائٹس ہماری دنیا کے گرد گھوم رہے ہیں. یہی ہوتا ہے جہاں دنیا کی خوبصورت ترین گہرے سبز رنگ کی روشنیاں پیدا ہوتی ہیں جنہیں ہم اورورا لائٹس کہتے ہیں، دنیا کے خوبصورت ترین لائٹ شوز میں سے ایک، اور میری پسندیدہ ڈارک گرین اورورا لائٹس. لیکن ان سے اوپر کیا ہے؟ اس کے بعد ہماری زمین کی وہ حد ہے جسے کارمن لائن کہتے ہیں، کیونکہ اس کے بعد پھر کھرب ہا کھرب میل تک پھیلی ہوئی خلا کا آغاز ہو جاتا ہے. اتنی دور تک پھیلی ہوئی کہ پھر NGZ-11 کی روشنی کو بھی ہم تک پہنچنے کے لیے 14 ارب سال تک سفر کرتے رہنا پڑتا ہے. لیکن اس سب کے دوران آسمان کہاں پہ آیا؟ اور پھر اس کے بعد کیا ہے؟ یہاں پر سائنس ہماری کوئی مدد نہیں کر سکتی، کیونکہ یہ مقام اس کے علمی دائرے سے باہر ہے. یہاں سے آگے کی دنیا کیسی ہے؟ آسمان کہاں جا کر ملے گا؟ آسمان آخر ہے کیسا؟ اور آسمان کے اوپر کیا ہے؟ ان جوابوں کے لیے اب ہمارا علمی سورس ہے قرآن اور حدیث. قرآن پاک میں آسمان سے پانی کے اترنے کا ذکر کم سے کم 22 ٹائمز ہے کہ ہم نے آسمان سے پانی اتارا. لیکن پانی اتارنے والے بادل تو صرف 2 کلومیٹر اونچائی پر ہوتے ہیں، اس لیے ہمیں قرآن میں آسمان کی مزید صفات بھی ڈھونڈنی ہوگی. اس لیے کم سے کم 3 جگہ آسمان کے محفوظ چھت ہونے کا ذکر بھی ملا. پھر 2 جگہ اس محفوظ چھت کو تھامے جانے کا بھی ذکر ملا کہ کہیں وہ گر نہ پڑے. اب یوں لگتا ہے کہ جیسے آسمان کسی چیز سے ہمارا پروٹیکشن کر رہا ہے، ہمیں تحفظ دے رہا ہے، اور خود آسمان کو بھی تحفظ مل رہا ہے کہ کہیں یہ گر نہ پڑے. تو پھر کیا یہ آسمان اوزون یا اس جیسی زمین کی حفاظت کرنے والی تہوں میں سے کسی تہہ کا نام ہے؟ شاید ابھی بھی کلیوز کافی نہیں ہے. اس لیے آسمان کی مزید صفات ڈھونڈنے کے لیے ہمیں اس کتاب کو مزید پڑھنا ہوگا. سورہ طارق میں اسی آسمان کی ایک بڑی حیرت انگیز صفت بتا کر اس کی قسم اٹھائی گئی ہے کہ قسم ہے پلٹانے والے آسمان کی. اور جو لوگ لٹریچر اور کلائمیٹالوجی یعنی فضا کی اسٹڈی سے واقف ہیں وہ یہ بات جانتے ہیں کہ موسم تو صرف 4 ہی ہے، یعنی یہ سردی، گرمی، بہار اور خزاں. लेकिन आबोहवा इनफैक्ट 12 किस्म की होती है जो डायरेक्टली आसमान में मौजूद फिजा से इन्फ्लुएंस्ड होती है, जो आसमान से पलट पलट कर ज़मीन की तरफ आती है। मसलन बारिश, धुंध, नमी, बर्फबारी, तूफान, हवाएं, इन सब का अपने ख़ास पीरियड्स पर पलट पलट कर ज़मीन की तरफ आना उस ख़ास एरिया में मौजूद आसमानी फिजा से डायरेक्टली मुंसलिक है। फिर तीन जगह पर मुझे सूरज, चांद और सितारों का इस तरह से जिक्र मिला कि वो भी आसमान में मौजूद है। मजीद दो जगह पर मुजयन कर देने वाले सितारों के भी आसमान में होने का जिक्र मिला और तीन जगह आसमान में मौजूद बुरुज का जिक्र मिला कि आसमान में बुर्ज भी है। मसलन सूरह हिजर की 16वीं आयत ये बताती है कि आसमान में देखने वालों के लिए खूबसूरत बुरुज रख कर इसे मुजयन कर दिया गया। ये एग्जैक्टली कौन से बुरुज हैं कौन जानता है, लेकिन 1995 में एक तस्वीर खींची गई थी जिसे कायनात की 10 खूबसूरत तरीन तस्वीरों में शामिल किया गया था। ये इस कदर खूबसूरत तस्वीर थी कि इसे बाद में भी कई मरतबा खींचा गया। तीन बुलंद बाला सतून जिन्हें इनफैक्ट नाम भी तख्लीक के बुरुज यानी कि पिलर्स ऑफ क्रिएशन ही दिया गया था, जो देखने वालों के लिए पिछले 27 साल से मुजयन है, खूबसूरती का बाइस है, मशहूर कर देने वाले हैं। अब कम से कम यहाँ पहुँच कर इतना ज़रूर क्लियर हो जाता है कि आसमान बहुत ऊपर तक फैला हुआ है। सूरज, चांद, सितारों और बुरूज के अलावा कुरान पाक में आसमान की और भी सिफात है। मसलन आसमान में पिघले हुए शोलों के जलने और तेज़ी से लपकने के इशारे, ऐसे इफरीत सितारों के इशारे जहाँ पूरी की पूरी कहकशाएँ गुम हो जाएं और उनका पता ना चले। बल्कि मुझे कुरान पाक में ही आसमान के अंदर ऐसे सितारों के होने का भी जिक्र मिला कि जिनकी धुमें 60 लाख मील तक लंबी हो सकती है। लेकिन ये सब बाद में, पहले हम अपने आसमान तक के जाने के सफर को जारी रखेंगे। इस कदर अजीम, हैरत कदा और मुजयन कर देने वाले बुर्ज, सूरज, चांद, सितारे सिर्फ हमारी अपनी कहकशां मिल्की वे के तो हो नहीं सकते। सितारे तो इनफैक्ट दूसरी कहकशाओं में भी मौजूद हैं। जहाँ हमारी मिल्की वे में 400 अरब सितारे हैं जिनमें से हमारा सूरज सिर्फ एक सितारा है, वहाँ हमारी सबसे करीबी कहकशां हमारी नेबरिंग गैलेक्सी यानी कि एंड्रोमेडा में 2.5 गुना ज़्यादा सितारे हैं, यानी कि 1 खरब से ज़्यादा सितारे, और मिल्की वे और एंड्रोमेडा जैसी मज़ीद 2 खरब कहकशाएँ और भी हैं। तो क्या ये सारा फैलाव आसमान है? आखिर इसकी बुलंदी कहाँ तक है? इस बात पर मज़ीद तहकीक करने से चार जगह मुझे आसमान की बुलंदी और वसअत के मुतल्लिक आयात मिली और इनमें से दो तो बड़ी वाज़ह आयात हैं। मसलन सूरह गाशिया कि क्या ये देखते नहीं आसमान को किस तरह बुलंद किया गया है, या फिर सूरह ज़ारियात कि आसमान को हमने अपने हाथों से बनाया है और हम ही इसे फैलाने वाले हैं। अब इन तमाम आयात को सामने रखने के बाद कुछ कुछ अंदाज़ा होना शुरू हो जाता है कि आसमान की हदूद तो शायद हमारे ऊपर से ही शुरू हो जाती है और इसका फैलाव बहुत ऊपर तक है, लेकिन क्या इसके फैलाव की कोई आखिरी हद भी है? इसका जवाब है कि हाँ, इस फैलाव की भी एक हद है, एक किनारा है, जिसके मुतालिक इनफैक्ट सूरह नाजियात और सूरह रहमान में है। सूरह नाजियात, क्या तुम्हारा तख्लीक करना ज़्यादा मुश्किल है या आसमान का? इसे अल्लाह ने बनाया है और इसकी समक यानी इसकी बैरूनी सतह को बुलंद कर दिया है। और दूसरी आयत तो बड़ी कुव्वत वाली है जिसमें बेसिकली एक खुला चैलेंज भी दिया गया है। सूरह रहमान, ऐ जिन्नो इंस, अगर तुम में आसमान और ज़मीन के किनारों से बाहर निकलने की ताकत है तो निकल जाओ, बग़ैर ताकत के तुम नहीं निकल सकते, तुम पर आग के शोले और धुआं छोड़ा जाएगा और तुम खुद को नहीं बचा सकोगे। आप देख रहे हैं कि इन बेकराम बुलंदियों के बाद जिनके फासले ना ही मैं आपको समझा सकता हूँ और ना ही आप समझ सकते हैं, कहीं ना कहीं एक ऐसी जगह ज़रूर आएगी जहाँ आसमान की एक समक होगी यानी इसकी किसी किस्म की कोई सतह होगी, जहाँ पहुँचने वालों पर धुआं और आग के शोले गिरेंगे, और शायद वही जगह हमारी दुनिया के आसमान के फैलाव की हद है, इसकी सतह है, इसका किनारा है, और हमारे इस आसमान का फैलाव, इसकी बुलंदी शायद हमारे एटमॉस्फेयर से लेकर वहाँ कहीं बहुत दूर, बहुत ऊपर तक इसकी समक तक जाता है। इसीलिए तो इसी आसमान के अंदर से पानी भी उतर रहा है। सूरज और चांद और सितारे भी इसी आसमान में तैर रहे हैं। सितारों से मुजयन भी यही आसमान है। आसमान एक बहुत बड़ा फैलाव है, शायद हमारे सरों के ऊपर से शुरू होकर खरब हा खरब मील तक फैला हुआ एक फैलाव, जिसकी बिल आखिर एक सतह आएगी। लेकिन उसके मुतालिक बताने से पहले मैं आपको चंद छोटी छोटी बातें बताना चाहता हूँ। कुरान में आसमान पर अपने तहकीकी सफ़र के दौरान मुझे चार जगह आसमान के डिज़ाइन के बारे में मिला, छह जगह मुझे आसमानी मखलूकात के मुतालिक मिला, तीन जगह मुझे आसमान से रिज्क भी उतरता हुआ देखने को मिला, छह जगह आसमान के दरवाजे और रास्ते देखने को मिले, दो जगह आसमान के जज्बात के बारे में भी मिला, दो जगह जिन्नात और शयातीन का आसमान में आना जाना भी देखने को मिला, तीन जगह आसमान से उतरने और इसमें चढ़ने वाली चीज़ों के बारे में सीखने को मिला, 16 जगह आसमान के मुकद्दर के बारे में जानने को मिला कि बिल आखिर इसके साथ होगा क्या, और 5 मरतबा अल्लाह ताला के इस अजीम शान तख्लीक के कसम उठाए जाने के बारे में मिला। इन तमाम बातों को मैं वक्त आने पर आपके साथ एक एक करके शेयर करूंगा कि आसमान में रहने वाली वो मखलूकात कौन सी हैं, वो कौन सी चीज़ें हैं कि जो आसमान से उतरती और इसमें चढ़ती हैं, इसमें दरवाजे और रास्ते कौन कौन से हैं, या फिर आसमान का मुकद्दर क्या होगा। अलबत्ता एक और बात है कि कुरान पाक में 7 जगह मुझे आसमानों की तादाद के बारे में मिला कि वो भी 7 ही है। और अब यहाँ से आगे मैं बारी बारी आपको उन आसमानों के बारे में बताऊंगा। इतना तो वाजह हो चुका है कि आसमान के इस पॉइंट तक हमारी साइंस के जरिए रसाई इम्पॉसिबल थी, नामुमकिन थी। लिहाजा कुरान और हदीस के साए में मैंने आसमानों की कंपोजिशन के मुतल्लिक मज़ीद एक्सप्लोर किया और 14वीं सदी के मिस्री स्कॉलर हाफिज़ जलालुद्दीन अस्सयूती की एक किताब अस्समाया फिल हयातुस समिया में मुझे इन आसमानों की एक बड़ी डिटेल्ड, एक बड़ी तफसीली डिस्क्रिप्शन मिली। और अब मैं आपको बताने वाला हूँ कि आखिर कार्मन लाइन के परे परे, यानी कि जो हमारी आखिरी हदूद है पहुँचने की, उससे परे परे इन लामहदूद वसतों के ऊपर क्या है। हमारे ऊपर से शुरू हो जाने वाले इस फैलाव की सबसे आखिरी हद पहला आसमान है कि जो आसमान दुनिया है, जो पानी का बना हुआ है और इसका नाम रकिया है, और शायद इसी पानी की वजह से वहाँ पहुँचने वाले पर सूरह रहमान के मुताबिक धुआं छोड़े जाने का जिक्र है। मेराज वाली हदीस के मुताबिक इसी पहले आसमान में हज़रत आदम व हव्वा अलैहिस्सलाम रहते हैं, और कुछ रिवायात के मुताबिक इसी पहले आसमान में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हबीब नामी एक ऐसे फरिश्ते को देखा था जिसका जिस्म आधा बर्फ और आधा आग का बना हुआ था। इसी पहले आसमान के पानी के मुतालिक भी मैं आपको एक वाक्या सुनाना चाहता हूँ। रोमन हुक्मरान हरक्यूल यानी हेराक्यूलस ने मुआविया को एक ख़त लिखा था। उसने कहा कि मुझे उन चंद चीज़ों के बारे में बताएं जिनके मुतालिक अक्सर लोग सवाल करते हैं, लेकिन जवाब उन बातों में से दें जो नबवी दौर की तालीमात में से हो। मुआविया ने वो ख़त इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु को भिजवा दिया ताकि वो इसका बेहतर जवाब दे सके। इस ख़त में एक सवाल था जो मुजर्रा के मुतालिक था, और इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु ने इसका जवाब दिया कि मुजर्रा आसमान का वो दरवाज़ा है जो इन दोनों की हद फासिल है। फासिल रुकावट की उस किस्म को कहते हैं जिसमें से कुछ भी ना गुजर सके, यहाँ तक कि हरारत भी नहीं, टम्परेचर भी नहीं। इसी मुजर्रा के मुतालिक मैंने ये भी पढ़ा है कि ये एक जानदार लुआब है, यानी आसान अल्फाज में जिंदा है। अगरचे मुझे इस रवायत की दूसरी जगह से कोई वेरिफिकेशन नहीं मिल सकी, लेकिन अगर ये रवायत सही है तो पहला आसमान एक ऐसे पानी का बना हुआ है जो जानदार है, जिंदा है, जिसमें ऐसे दरवाजे हैं जिनसे बगैर इजाज़त के कोई चीज़ नहीं गुजर सकती, यहाँ तक कि टम्परेचर भी नहीं। इसके ऊपर दूसरा आसमान है जो सफ़ेद मोतियों का बना हुआ है और इसका नाम असफिलोन है। बुखारी और सुनन नसाई की हदीस के मुताबिक वहाँ हज़रत ईसा अलैहिस्सलाम और हज़रत यहया अलैहिस्सलाम रहते हैं। इसके ऊपर तीसरा आसमान है जो कैदोम कहलाता है और वो लोहे का बना हुआ है। इस तीसरे आसमान में हज़रत यूसुफ़ अलैहिस्सलाम रहते हैं, और कुछ रिवायात के मुताबिक इस आसमान में इज़राइल अलैहिस्सलाम के होने का भी जिक्र है, जो मलकुल मौत यानी मौत के फरिश्ते के नाम से भी जाने जाते हैं। इसके ऊपर चौथा आसमान है कि जो पीतल का बना हुआ है और इसका नाम माउना है। इस चौथे आसमान पर हजरत इदरीस अलैहिस्सलाम रहते हैं और वहीं किसफाइल नाम के एक फरिश्ते की भी मौजूदगी का जिक्र मिलता है कि जो आंसुओं का फरिश्ता कहलाता है। फिर इसके ऊपर पांचवा आसमान जिसका नाम रिका है और वो चांदी का बना हुआ है। पांचवें आसमान पर हजरत हारून अलैहिस्सलाम रहते हैं और जहन्नम के दारोगा मालिक के भी वहीं होने का जिक्र है। मालिक जिनके ज़ेरे हुक्म बहुत पुरेसरार फरिश्ते हैं, जिनका जिक्र सूरह अलक में भी है, जिन्हें ज़बानिया कहकर बुलाया गया है। फरिश्तों के मुतालिक मैं आपको सेकंड चैप्टर में डिटेल से बताऊंगा। इसके ऊपर छठा आसमान जो दकना कहलाता है, ये सोने और सुर्ख पत्थरों से बना हुआ आसमान है और वहाँ हज़रत मूसा अलैहिस्सलाम रहते हैं। लेकिन इससे पहले कि मैं आपको इससे आगे का बताऊँ, मैं चाहता हूँ कि आप सिर्फ एक मिनट के लिए इमेजिन करें कि सोने जैसा सुनहरा और याकूत जैसे सुर्ख पत्थरों का बना हुआ आसमान। सूरह नजम के मुताबिक यहाँ एक अजीमुशान दरख्त है जिसकी जड़ें इसी छठे आसमान से शुरू होती हैं और इसकी शाखें ऊपर सातवें आसमान तक जाती हैं। इस दरख्त का नाम सिदरतुल मुंतहा है। ये बेरी का एक दरख्त है जिसके पत्ते बड़े बड़े और इसके फल मटकों जैसे हैं। इस दरख्त पर सोने से बने हुए परवाने उड़ते रहते हैं और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेराज की रात मैंने देखा कि जब अल्लाह के हुक्म ने इस दरख्त को ढांपा तो इस दरख्त के रंग ऐसे बदले कि मैं उन रंगों को ही नहीं जानता। दुनिया की कोई मखलूक उस दरख्त के रंगों की खूबसूरती को बयान नहीं कर सकती। और फिर इसके ऊपर सातवां आसमान है जिसे अरीबा कहते हैं, जिसका जिक्र अहले किताब के यहाँ भी अराबौथ के नाम से मिलता है। ये वो आसमान है जहाँ हज़रत इब्राहीम अलैहिस्सलाम रहते हैं। ये एक ऐसी रोशनी से बना हुआ आसमान है जिसे इंसान नहीं समझ सकता। सिदरतुल मुंतहा की शाखें इसी आसमान तक पहुँचती हैं, नीचे से जो जाता है वो यहीं रोक लिया जाता है और ऊपर से जो आता है वो यहीं से वसूल किया जाता है। लेकिन इससे ऊपर क्या है? यहाँ से आगे अब मैं बहुत मुहतात होकर बोल रहा हूँ और आपने भी बहुत एहतियात से सुनना है। इससे ऊपर आर्श है जिसे आठ फरिश्ते उठाए हुए हैं। ये आर्श सुर्ख याकूत का बना हुआ है और इस आर्श के ऊपर कुर्सी है और ये इंसान समेत तमाम मखलूकात के इल्म की इंतहा है, क्योंकि इससे ऊपर आर्श का मालिक है वो अल्लाह रब्बुल इज़्ज़त, जिसने मुझे बनाया, जिसने आपको बनाया, अभी तक मैंने जो कुछ भी लिखा बोला इस सब का मालिक। और आर्श से ऊपर मुतल्लिक लिखने से खौफ के मारे बेचैनी महसूस करता हूँ। इस आर्श के दाएं तरफ लोहे महफूज है। अल्लाह ताला ने इस लोहे महफूज को सफ़ेद मोतियों से पैदा किया है। इसके सफ़े सुर्ख याकूत के बने हुए हैं। इसका कलम नूर का है और इसमें होने वाली लिखाई भी नूरी है और अर्श से वाबस्ता है। और लोहे महफूज वो चीज़ है जिसमें तख्लीक, रिज्क, जिंदगी, मौत, अरूज, जवाल और अल्लाह का हर हुक्म लिखा जाता है और इसके अलावा जो अल्लाह चाहे वो भी इसमें लिखा जाता है। इसकी जड़ दूध जैसे सफ़ेद पत्थर की बनी हुई है और इसे एक फरिश्ता गोद में लिए हुए है और अल्लाह ताला इसे दिन में 360 मरतबा देखता है। सिलसिलातु सहीहा की एक हदीस के मुताबिक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सातों आसमान आर्श के मुकाबले में ऐसे हैं कि जैसे किसी चटियल सहरा में कोई अंगूठी पड़ी हुई होती है और आर्श कुर्सी के मुकाबले में ऐसे हैं कि जैसे किसी चटियल सहरा में कोई अंगूठी पड़ी होती है। अब जरा एक मिनट के लिए रुकें और गौर करें कि अभी आपने क्या सुना है। क्या आपका दिमाग इन वसतों को, इन एक्सपेंशंस को समझ सकता है? क्या मैं आपको ये अजमतें समझा सकता हूँ? कभी भी नहीं। किसी मखलूक के लिए ये मुमकिन है ही नहीं, इट्स इम्पॉसिबल। आपको याद है कि मैंने शुरू में जिक्र किया था कि दुनिया के तकरीबन सभी कल्चर्स में ये बात सुनने को मिलती है कि आसमानों और ज़मीन की पैदाइश किसी बहुत बड़ी ताकत ने चंद अल्फाज से की थी, लेकिन कोई कल्चर ये नहीं बता पाया था कि वो अल्फाज कौन से थे। इवन के थियोरेटिकल फिज़िक्स में भी एक थ्योरी है कि आसमान और ज़मीन बनने से पहले बहुत सी कायनातें मुख्तलिफ कुव्वतों के दरमियान तैर रही थी, मसलन फोर्स ऑफ ग्रेविटी वगैरह, और हर चंद खरब साल बाद इन फोर्सेस में टकराव होता है, एक बिग बैंग पैदा होता है। अब इस टकराव की वजह या तो नाकाबिले तसव्वुर हद तक ताकतवर कशिश सकल यानी ग्रेविटी हो सकती है, या फिर बकौल इस थ्योरी के अ فورس وچ از ان ناؤن ٹو اس. اب مجھے نہیں پتا کہ ان آخری الفاظ سے آپ کو کیا سمجھ آئی ہے، لیکن جب میں یہ الفاظ اس چیپٹر میں لکھ رہا تھا تو میرے چہرے پہ ضرور مسکراہٹ آ گئی تھی، کیونکہ مجھے قرآن پاک میں اس عظیم الشان قوت کا ذکر کم سے کم 7 مرتبہ ملا ہے کہ جب ہم کسی چیز کا ارادہ کرتے ہیں تو ہمارا صرف یہ کہہ دینا کافی ہوتا ہے کہ ہو جائے، بس وہ ہو جاتی ہے. آج تک کی ناقابل فہم اور طاقتور ترین فورس کن فایا کن. اس کائنات کی تخلیق اور اس میں چھپے راز جاننا انسان کے سب سے بڑے سوالوں میں سے ایک ہے. حضرت عمران بن حسین رضی اللہ تعالیٰ عنہ ایک دفعہ آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور اپنی اونٹنی کو دروازے پر ہی باندھ لیا. اب وہاں یمن کے کچھ لوگ بھی نبی کریم صلی اللہ علیہ وسلم سے ملنے آئے ہوئے تھے، اور عمران بن حسین نے انہیں یہ کہتے ہوئے سنا کہ یا رسول اللہ، ہم آپ سے اس کائنات کی تخلیق کا حال سننے آئے ہیں. آپ صلی اللہ علیہ وسلم نے بتانا شروع کیا کہ اللہ تعالیٰ ازل سے موجود تھا، اس کے سوا کوئی بھی شے نہ تھی، اس کا عرش پانی پر تھا، اس نے ہر چیز کو لوہے محفوظ میں لکھ لیا اور پھر آسمان و زمین کو پیدا کیا. اور ابھی نبی کریم صلی اللہ علیہ وسلم آگے بتا رہے تھے کہ کسی نے عمران بن حسین کو آواز دے کے کہا کہ حسین، تمہاری اونٹنی بھاگ گئی ہے. اور عمران بن حسین یہ سنتے ہی دوڑے اور دیکھتے ہیں کہ وہ اونٹنی دور صحرا میں ایک جگہ میں پہنچ چکی ہے. اور اس واقعے کے بعد عمران بن حسین کہتے ہیں کہ اللہ کی قسم، میرا دل بہت پچھتایا کہ کاش میں اس وقت اس اونٹنی کو بھاگ ہی جانے دیتا، لیکن نبی کریم صلی اللہ علیہ وسلم کی پوری بات سن لیتا. اور سچ کہوں تو یہ حدیث پڑھ کر میرے دل میں بھی شدید خواہش پیدا ہوئی کہ کاش وہ اونٹنی اس وقت نہ بھاگتی اور عمران بن حسین یہ حدیث سن کر ہم تک پہنچا دیتے. خدا جانتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے اس دن کتنے رازوں پر سے پردہ اٹھانا تھا. ٹھیک ویسے ہی کہ جیسے آپ صلی اللہ علیہ وسلم نے موسیٰ علیہ السلام کے ان پراسرار شخصیت سے ملاقات اور ان کے سامنے صبر نہ کر سکنے والے واقعے کے حوالے سے فرمایا تھا کہ اللہ رحم کرے موسیٰ پر، کاش وہ صبر کر لیتے تو اللہ تعالیٰ ہمیں سلسلے کی مزید واقعات دیتا تھا. آج کا یہ چیپٹر ہمارے سفر کی ایک شروعات تھی، جس کے بعد میں آپ کو مزید چیپٹرز بھی سناؤں گا جن کے اندر ہم قرآن، حدیث اور سائنس سے گائیڈنس لیتے ہوئے اس کائنات کے رازوں کو ایکسپلور کریں گے. جزاک اللہ.